नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी प्रकाश सायमीको पुस्तक काठमाडौँ सेल्फ लिएर आइपुगेका छौं। काठमाडौँ सेल्फभित्र उहाँका गद्यहरू संग्रहित छन्। यसभित्र 43 गद्यहरू संग्रहित छन्। हामीले विगत 3 श्रृङ्खलादेखि यसभित्रका गद्यहरू सुनाइरहेका छौं। आज यसको अर्को एउटा श्रृङ्खला लिएर आइपुगेका छौं। यसैभित्रका केही गद्यहरू आजको कार्यक्रममा पनि हामी प्रस्तुत गरेर सुनाउनेछौं। आज मंगलबारको श्रुति सम्वेकमा काठमाडौँ सेल्फीबाट अब हामीले वाचन गर्ने गद्यको शीर्षक छ सलाम गुलजार साहब। कुनै पनि सम्बन्ध तत्काल अन्त्य हुँदैन, न त यो मर्छ, यो फरक अर्थमा बदलिन्छ मात्र। गुलजार यसै भन्थे सम्बन्धका बारेमा। गुलजारको अनेकसित अनेक सम्बन्ध छन्। सबै सम्बन्धको आफ्नै अर्थ छ। नायिका मीना कुमारीसितको उनको सम्बन्ध, फिल्मकार विमल रायसित, सङ्गीतकार आरडी बर्मन, गायक भूपिन्दर, गजल गायक जगजित सिंह जसको नाम नै उनले गजलजित सिंह राखिदिए, उनीसितको सम्बन्ध, नायिका राखीसितको उनको सम्बन्ध, अनि गालिबसितको उनको सम्बन्ध, सबै सम्बन्धबारे उनी खुल्ला हुन सक्छन्, उदार हुन सक्छन्, तर नायिका राखी र गालिबबारे उनको मौन त व्यापक छ। कलकत्ताबाट बम्बईमा सिनेमा खेल्न आएकी राखी उनकी पत्नी थिइन् र थिइन् एक कविता प्रेमी। पहिलो विवाहको असफलतापछि राखी मुम्बईमा आफ्नो फिल्मी जीवनको दोस्रो इनिङमा साथी कलाकार सन्ध्या मुखर्जीसित बसेकी थिइन्। त्यहीँ कविको छवि बोकेका गुलजारसित उनको पहिलो साक्षात्कार हुन्छ र त्यहीँबाट दुवैका बीच निकटता, आत्मीयता अनि पारिवारिक घनिष्ठ हुँदै जान्छ। पाकिस्तानको दिनामा जन्मेका गुलजार भारत पाकिस्तानको विभाजनपछि दिल्लीमा मोटर गराज चलाएर बस्थे। पछि उनी साहित्यिक जीवन सुरु गर्न मुम्बई आइपुगे। मुम्बईमा उनको सभासङ्गत गायक किशोर कुमारकी पूर्वपत्नी रुमा गुहा ठाकुरताले चलाएको साङ्गीतिक महफिलमा हुन्छ। त्यहीँको उनको भेट फिल्म लेखक देवुसेन र फिल्मकार बाचु भट्टाचार्यसित हुन्छ, अनि पछि उनी जोडिन्छन् त्यति बेलाका प्रगतिशील कवि लेखकसित। पाकिस्तानसित छुट्टिनु अघिको भारतमा प्रगतिशील भन्नाले कुनै पार्टीवाद मानिँदैनथे। जो साहित्यमा साँच्चै केही उम्दा काम कर्तव्य गर्न चाहन्थे ती प्रगतिशील मानिन्थे। ती चाहे कम्युनिस्ट हुन् वा काङ्ग्रेस, ती चाहे गान्धीवादी हुन् वा इस्लामिक, प्रोग्रेसिभ राइटर्स एसोसिएसन त्यसको नाउँ थियो। उनी प्रगतिशील साहित्यिकका माझ कविका रूपमा चर्चित थिए। शाहिर, अली सरदार जाफरी, शैलेन्द्र, कैफी आजमी उनका अग्रज थिए। यही बीटबाट एक दिन उनी छुट्टिएर शैलेन्द्रका प्रिय संगीतकार एसटी वर्मनका लागि गीत लेख्न पुगे र त्यसरी उनले पहिलोपटक उनकै गुरु विमल राय निर्देशित चलचित्र बन्दिनीमा ब्रेक पाए। एउटै गीत मार्फत अवधि भाषामा लेखिएको त्यो गीत गुलजारका लागि धेरै कारण इतिहास प्रिय हुन पुग्यो। विमल राय निर्देशित यो फिल्म बन्दिनी धेरै कारणले चर्चामा रह्यो। पहिलो यही फिल्मबाट संगीतकार एसटी बर्मन र लता मंगेशकरका बीच लामो शीत युद्ध टुङ्गियो। दोस्रो यही फिल्ममा शैलेन्द्रसित झगडा भएपछि एसटी बर्मनले नयाँ गीतकारका रूपमा गुलजारलाई मौका दिएका थिए र फेरि शैलेन्द्रको बर्मनसित सुलह भएपछि गुलजार एउटै गीतमा आउट भए र यही एउटा गीत नै उनको एसटी बर्मनसितको सहकार्य बन्यो। यही फिल्मबाट गुलजार विमल रायका सहायक बने। यद्यपि यस बेला विमल रायका साथमा देवुसेन र बासु भट्टाचार्य पनि थिए भने लेखनमा नवेन्दु घोष बने। गुलजार विमल रायसित गाँसिएको फिल्म बन्दिनीको यो कथा जरासन्दको कृतिमा आधारित थियो भने यस फिल्मको अन्तिम दृश्यको छायाङ्कन दक्षिण एसियाका एक महान डकुमेन्ट्री मेकर एवं फिल्म निर्देशक ऋत्विक कटकले गरेका थिए। ऋत्विक आफ्ना बंगाली फिल्म सुवर्णरेखा, अजान्त्रिक, नागरिक, मेघे ढाके ताराका कारण लोकप्रिय थिए। बन्दिनीको गीतसँगै गुलजारले फिल्मी जगतमा प्रवेश गर्दा एसटी बर्मनलाई छोडे र तर जीवनभरका लागि उनले एक असल मित्र पाए, उनकै छोरा आरडी बर्मन। आरडी बर्मनसित उनले अमूल्य र अपार काम गरे निजी र फिल्मी गीतसहित। आरडी बर्मनसित फिल्म बाहेक उनले अति अविस्मरणीय एल्बम दिल पडोसी हेमा नयाँ प्रविधिमा काम गरे। शायरबाट अत्यन्त प्रभावित गुलजारले शायरकै शब्द दिल एक्लो शिकारी होबाट प्रभावित भएर यो शीर्षक जुराएर यही बेला उनले आरडी बर्मनलाई जीवनभर सुहाउँदो एक लवज बोले। आरडी बर्मनलाई टाइम्स अफ इन्डिया हातमा लगेर दिए पनि उसले त्यसको समाचारमाथि सङ्गीत गर्न सक्छ। उनको यो वज्र लाइनहरू कतिपय गीतकारहरूले विभिन्न कारणले आफ्नै भाषामा आफ्ना प्रिय सङ्गीतकारमाथि प्रयोग गरे। यद्यपि यसको कपिराइट अझै पनि गुलजारमाथि नै सुरक्षित छ। सङ्गीतकार बर्मनमाथि बनेको उनको यो ब्लर दुई कारणले लोकप्रिय भयो। जब उनले आरडी बर्मनलाई एउटा अपुरो कविता मेरा कुछ सामान तुम्हारे पास पढाए फोनमा सुनाए र सुनेकै भरमा उनले फोनमै धुनबद्ध गरिदिए। गायिका आशा भोसले बेसुरा भनेको आरडी बर्मनको यही धुनले जब गीतकार र गायिकालाई राष्ट्रपति पुरस्कार दिलायो त्यसपछि बर्मनका विरुद्ध आवलीमा बनेका सबै कथा टुङ्गिए। गुलजार र बर्मनको सृजनात्मक प्रतिबद्धता यहीँबाट सुरु भयो र यो कायम रह्यो अनेक समय र सन्दर्भमा। कुनै गीत उनीहरूले फोनमा धुनबद्ध गरे, कुनै गीत सङ्गीतबद्ध गर्न सवारीमा उकालो ओह्रालो दौडेर ड्यासबोर्डमा ताल मिलाए। सिनियर बर्मनसित टुटेको सम्बन्ध जुनियर बर्मनसित गुलजारले पछिसम्म कायम राखे, करिब करिब उनको अन्त बेलासम्म। आरडी र गुलजारका समतुल्य पक्ष धेरै थिए, विवाहित तर एकाङ्की जीवन, दुवै पत्नीबाट अलग, दुवै सिनेमाको सङ्गीतमाथि फेरबदल गर्न चाह राख्ने, दुवै बंगाली साहित्य संगीत र खाना खजानाबाट प्रभावित, दुवै भारतबाट अलग भएका देशबाट आएका दुई अनिवासीय भारतीय। दुबेको जीवन 70 दशकमा परिवर्तनको सङ्घारमा। त्यति बेला आरडी बर्मन आफ्नी पत्नी मीनाबाट अलगिएका र गुलजार राखीसितको सम्बन्धबाट मौन। राखी र गुलजारको वैवाहिक सम्बन्ध सन् 1973 सुरु भएर केही वर्षमै अन्त्य भयो छोरी मेघनाको जन्मपछि। दुबईले छोरीको घरेलु नाउँ बोस्की राखे र छोरीको नाउँबाट घरको नाउँ बोस्कियाना राखे। नामाकरणपछि दुवै विभक्ति नभएर विभक्त भए, जसका बारे गुलजारकी छोरी मेघना भन्छिन्, मेरा मातापिता यो दुनियाँमा दुई अपरिचित प्राणी थिए, परिचित भए, दुवै राम्रैका लागि छुट्टिए सायद, तर यसबारे म केही भन्न सक्दिनँ, बुबाका घनिष्ठ मित्र भूषण वनमाली भन्न सक्छन् होला। भूषण पनि यसै भन्छन्, गुलजारले आफ्नो सम्बन्धबारे पत्रिकामा बोलेका भए लाखौं लाख कमाउन सक्थे, तर उनी चुप रहे सधैँ। गुलजारले आफ्नो वैवाहिक सम्बन्ध टुट्नुका बारेमा कहिले कतै बोल्न चाहेनन्, बल्कि यसबारेमा उनले प्रशस्त गीत, कविता वा सिनेमा लेखे, व्याख्या दिइरहे। उनी एक समय काठमाडौँ आउँदा यस्ता र अन्य विषयका प्रशस्त कविता सुनाए र अन्तमा यति भने, विवाह र प्रेम दुई अलग चिज हुन्, गर्न सकिने तर गरेको कुराको सजाय पनि भोगिने, तर भन्न नसकिने, भन्नलाई सधैँ कलम नै चाहिने। राखी र उनको सम्बन्धको पहिलो निशानी उनकी छोरी जन्मिँदा राखी आफ्नी छोरी र सुसारी महिला खातिजालाई बोकेर जनकपुर आएकी थिइन्। जनकपुरको गिरी परिवारसित त्यति बेलादेखि गुलजारको सम्बन्ध थियो। पछि त्यही सम्बन्धलाई नवीनीकरण गर्न गुलजार एक्लै पनि आए। सन् 1999 माउन्टेन फिल्म फेस्टिभलका एक प्रमुखका रूपमा हिमालय एसोसिएसनले निम्त्याउँदा गुलजार चलचित्रकर्मीका रूपमा आए। उनले यहाँ प्रशस्त नेपाली, अङ्ग्रेजी, नेवारी कविता सुने, तर आफ्ना शक्तिशाली हिन्दी कविता पनि सुनाए। उनले सिनेमा लेखेका गीतबारे र गीतको भावभूमिबारे कार्यक्रम सञ्चालकको हैसियतले मैले कुरा गर्दा उनले स्पष्ट भने, मलाई एकपटक लेखेको रचनाले चित्त बुझ्दैन, म घरिघरि लेखिरहन्छु, यसको एउटा कारण छ असन्तुष्टि। जगजित सिंहले गाएको गजल शाम से आँख में नमी सी है भन्ने गजल मैले जगजितले गाउनुभन्दा अघि पाँच पटक लेखिसकेको छु। यसलाई आशा भोसले, मुकेश शारदा र अझै एकपटक मन्नाडेले पनि गाएका छन्। उनको यो कुरा सुनेर नेपाली श्रष्टा त्यति बेला चकित नै भएका थिए। पाटनको यलमाया केन्द्रमा उनले आफ्ना रचना पढ्दा त्यहाँ त्यति बेला कविवर माधव घिमिरे, तुलसी दिवस, मन्जुल, कनक दीक्षित, रामेश, विष्णुविभु घिमिरे, विप्लव प्रतीक, सुसन मास्के, रमण घिमिरे आदि थिए। उनले नेपाली श्रष्टाका पाए रचना अनुवाद नगरिकन सुनेका थिए। नेपालबाट फर्केपछि पनि गुलजारले नेपाली श्रष्टालाई पत्र, उपहार वा स्नेह पठाइरहे। नेपालसित उनले आफ्ना चलचित्र मार्फत पनि अति स्नेह राखेका छन्। इजाजत नामक सिनेमामा नेपालको मफलरको प्रशंसा गरेका छन् भने उनको सर्वाधिक चर्चित चलचित्र मौसममा एक पात्रको नाम नै थापा राखेका छन्। अंगुर नामक हिन्दी चलचित्रमा एक पात्रको आँखालाई नेपाली आँखे भनेर प्रशंसा गरेका छन्। गुलजार आफैले नेपाली सिनेमाका निम्ति केही काम नगरे पनि उनका दुई अति घनिष्ठ मित्र देवु सेन र बासु भट्टाचार्यले नेपाली सिनेमामा प्रशस्त योगदान दिएका छन्। नेपालमा सुरुवात नेपाली सिनेमाभन्दा प्रकाश थापादेखि बन्नी प्रधानसम्मको चलचित्रको स्क्रिप्ट राइटिङमा देवु सेनले घोस्ट राइटिङ गरिदिन्थे भने बासु भट्टाचार्यले साई नेपाल चलचित्र संस्थानसित मिलेर नेपाली र हिन्दी भाषामा पञ्चौटी नामक सिनेमा बनाएका थिए। देवु सेन र बासु भट्टाचार्यका कारण नै गुलजारले माउन्टेन फिल्म फेस्टिभलमा आउँदा भने, म नेपाली कलासित निकटबाट परिचित छु तर शब्दले भन्न सक्थेँ। गुलजारले शब्दले भन्न नसक्ने सम्बन्ध धेरै छन्, त्यसमध्ये गालिब पनि एक हो। उर्दू भाषाका महाकवि गालिबका बारे उनी भन्छन्, गालिबको जीवनमा तीन सेवक थिए, दुईले जीवनभर उनको सेवा गरेर बिते, तेस्रो म हुँ जो उनी बितेको सयौं वर्षपछि पनि उनको सेवा गर्दैछु। गालिब र गुलजारको सम्बन्ध गजलबाटै सुरु भएको हो। गालिबकै गजलको मिश्रा सापट लिएर उनले गीत लेखे। गालिबकै जीवनकथा साभार गरेर दूरदर्शनका निम्ति महान धारावाहिक मिर्जा गालिब बनाए। गालिबलाई बुझ्न गाह्रो छ भन्नेका निम्ति उनले सरल भाषामा सिनेमा बनाए, जसबाट दुई हस्तीको पर्दामा पुनरागमन भयो, अभिनेता नसिरुद्दिन शाह र गायक संगीतकार जगजित सिंह। मदिरा मैत्री गजलका कारण जगजित सिंह भारतीय संचार नवा माध्यममा प्रतिबन्धित भएकै बेला यही सिरियलले उनलाई फुक्का गरिदियो। सन् 1971 मेरे अपने नामक सिनेमाबाट ठूलो पर्दामा निर्देशकका रूपमा आएका गुलजारले 18 सिनेमा र 3 टिभी धारावाहिक मिर्जा गालिब, किरदार र काश्मीर अनि दुई वृत्तचित्र उस्ताद अमजद अली खान र पण्डित भीमसेन जोशी बनाएर सन् 1999 सिनेमा निर्देशनबाट सन्यास लिए। यसबीच उनले आफ्ना प्रिय लेखक शरद चन्द्रको उपन्यास देवदासमाथि सिनेमा पनि बनाए, जुन पूरा हुन सकेन। फिल्मकार गुलजारका धेरै सिनेमा पति पत्नीको सम्बन्ध विवाहेत्तर सम्बन्धमाथि केन्द्रित छन्, तर कतिपय सिनेमा उनले बाल मनोविज्ञान, आतंकवादमाथि पनि बनाएका छन्। व्यावसायिक रूपले सफल मानिएको उनको पछिल्लो चलचित्र माचिस 1996 पन्जाबमा भएको ब्लू स्टार अपरेशन पछिको त्रासदीमा केन्द्रित थियो भने हुतुतु आँधी मेरे अपने राजनीतिक उथलपुथलबाट प्रभावित मानिन्छ। फिल्म निर्देशनबाट अलगिएपछि चलचित्रमा गीत लेखनमा सक्रिय रहेका गुलजारले स्लमडग मिलिनियरका निम्ति संगीतकार एआर रहमानसित ओस्कार जितेका थिए। भारतबाट ओस्कार पाउने उनी तेस्रो नागरिक थिए भने गीतकारमा उनी पहिलो नै थिए। उनका सदैव प्रिय गीतकार साहिर लुधियानवीबारे उनले लेखेका छन्। परीक्षणले के बताउँछ भने फिल्मी गीत जब हिट हुन्छ अर्थात् हर खास वा आम मान्छेमा लागू हुन्छ तब तिनको कारण धुन हुन्छ, शब्दको नम्बर दोस्रोमा लाग्छ, कहिलेकाहीँ तेस्रो पनि, जब लता मङ्गेशकर, किशोर कुमार वा मोहम्मद रफी जस्ता गायकको होस्। शब्दले धुनको लगामको रूपमा काम गर्छ र दौड्नेवाला धुन हुन्छ। तर यो सौभाग्य दुईजना शायरलाई मात्र हासिल छ जसको गीत वा रचनाले उनको शायरीको कारणले फिल्म हिट भए। पहिलो पण्डित प्रदीप र अर्का साहिर लुधियानवी। उनी मुम्बईमा साहित्यिक सभामा संलग्न हुन आउँदा पन्जाबी साहित्य सभा चर्चामा थियो। चर्चामा थिए अली सरदार जाफरी र साहिर। सभाका प्राज्ञा सुखवीरले अली सरदार जाफरी राम्रा छन् भन्दा गुलजारले साहिर जत्तिको कोही पनि छैन भने र जाफरीका कवितालाई यो शायरी होइन लेक्चरबाजी हो भनेर ओछ्याए। पछि साहिरसितै प्रतिस्पर्धा गर्नुपर्ने दिन आए पनि गुलजार साहिरको यति प्रशंसा गर्थे र भन्थे, यस्तो पहिलो पटक भएको थियो कि शायरले फिल्म मिडियमलाई अप्नाए बल्कि मिडियमले शायरलाई नै अप्नायो, उनी जस्तो लेख्थे त्यस्तै रह्यो। शायरको युगमा पनि गुलजारले प्रतिस्पर्धा गरिरह्यो भने शायरकै अर्को पुस्ता जावेद अख्तरसित पनि गुलजार मैदानमै छन् र सम्मानित पनि। सन् 2014 मात्रै उनले भारतीय सिनेमाको सर्वोच्च पुरस्कार दादा साहब फाल्के पुरस्कार पाउँदा उनका बारेमा फिल्मफेयर पाक्षिकमा यस्तो लेखिएको थियो, प्रवाहमान कवि, गीतकार, लेखक र निर्देशक गुलजार यस वर्षको सर्वसम्मानित पुरस्कार दादा साहब फाल्के पुरस्कारका निम्ति चुनिएका छन्। चयन समितिमा रहेका शक्तिले उनीभन्दा राम्रो उम्मेद्वार छान्न सकेनन्, जसले उनलाई यस क्षणका मान्छे बनाए। तर यसभन्दा ठूलो कुरा, उनी त सधैँ क्षण क्षणमै बाँचे। उनी यहाँ 60 दशकदेखि नै छन् तर उनी त आज र आजकै नाडीको नसामा खेलिरहेका छन्। सम्पूर्ण सिंह कालराको रूपमा पाकिस्तानको दिनामा 78 वर्ष पूर्व जन्मेका गुलजारलाई उनका पिता सरदार मखन सिंह कालराले निकम्मा करार दिए भने उनका दाजु जसेर सिंहले 12 कक्षाबाट माथि जान नसकेपछि तेरो यो कविता सविताको केही काम छैन भनेपछि गुलजारले यति भनेका थिए, एक दिन तपाईँका बच्चाले मेरो किताब पढ्नेछन्। अहिले भारतमा हुने प्राय लिटफेस्ट साहित्यिक महोत्सवमा गुलजार अतिथिका आकर्षण बनेका छन् भने उनको कविता सुन्न वा उनको हस्ताक्षर पाउन कैयौं सेलिब्रिटी स्रष्टा लाममा उभिएका हुन्छन्। आफ्ना पिताको छाया गुमेपछि गुलजारले बम्बईमा सुदर्शन बक्सीको बिचारे मोटर ग्यारेजमा काम गर्न थाले। त्यहीँबाट उनको कविताको श्रोता देवु सेनले उनलाई विमल राय कहाँ लिएर गए। विमल रायले भने यो तिम्रो ठाउँ हो, त्यो मोटर ग्यारेज होइन। यसपछि गुलजारले पिता पुरुष पाएर नयाँ जीवन। कालान्तरमा बासु भट्टाचार्य विमल रायका ज्वाइँ भए। गुलजार छोरा अनि देवु सेन सारथी। देवुले गुलजारलाई पछिसम्म भने त्यो त कविता हो जसले हाम्रो सम्बन्धलाई सिमेन्टेड गरिदियो। देवु आज नेपाली सिनेमा र हिन्दी सिनेमामा नदेखिने नाम भएर गएका छन्। तर गुलजार भन्छन् देवु नभएको भए म। फेरि गुलजारलाई सम्पूर्ण सिंह कालराबाट नयाँ नाम दियो यही चलचित्रले, अनि चलचित्रलाई पनि उनले नयाँ नाम र पहिचान दिए गुलजारीय शैलीमा। उनले सेक्सपियरको द कमेडी अफ इरर्समा आधारित भएर अङ्गुर बनाए, राजकुमार मैत्रको बङ्गाली उपन्यास रङ्गीन उत्तरायणमा परिचय, कमलेश्वरको काली आँधी उपन्यास आँधी नामक सिनेमा बनाए, कोशिश किताब, नमकिन, इजाजत जस्ता यी सार्थक सिनेमा नै हुन् जसले 80 दशकमा भित्रिन लागेको समानान्तर सिनेमालाई नयाँ स्वर दियो र गुलजार यसका पथ प्रदर्शक भए। 80 वर्षको पूर्वार्धमा पनि जीवनको इन्द्रिणी खोज्दै हिँडिरहेका गुलजार बारम्बार भन्छन् दिल ढुँढता है फिर वही फुर्सत के रात दिन। श्रुति सम्वेगमा प्रकाश सामीको काठमाडौँ सेल्फीभित्र संग्रहित अहिले हामीले वाचन गरेको गद्यको शीर्षक हो सलाम गुलजार साहब। यसभित्र रहेको अर्को गद्य लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज प्रकाश सायमीको काठमाडौँ सेल्फीभित्र संग्रहित गद्यहरू वाचन गरिरहेका छौं। अब यसै पुस्तकबाट हामीले वाचन गर्ने गद्यको शीर्षक छ सवाना अवतार।
रंगी सारी गुलाबी चुनरिया रे रंगी सारी गुलाबी चुनरिया रे मोहे मारे नजरिया सवरिया रे मोहे मारे नजरिया सवरिया।
दसवटा जल्दा बल्दा प्रश्न र चारवटा झगडा प्रश्न बोकेर हामी तमतयारका साथ पुगेका थियौं होटल एभरेस्ट सेराडन। मानौ हामी बन्दोबस्तका सबै सामान बोकेर लडाईँमा थियौं, हामी भन्नाले म र मेरा पत्रकार मित्र पुष्करलाल, अनि हाम्रो समरको अर्को पक्ष सबाना आजमी, बलिउडकी चर्चित अभिनेत्री। लडाईँ हाम्रो सामान्य विषयमा थियो, उनी अन्तर्वार्ता नदिने पक्षमा, हामी लिएरै छाड्ने पक्षमा। त्यति बेला उनी यति चर्चित र व्यस्त थिइन् कि वर्षमा दुईटा मात्र अन्तर्वार्ता दिन तयार हुन्थिन्, फिल्म फेयरलाई या त धर्मयोगलाई। हामीले काठमाडौँमा अन्तर्वार्ता तयारी गर्दै गर्दा उनले भर्खरै विनोद भारद्वाजलाई दिनमान नामक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिइसकेकी थिइन्। दिनमान त्यति बेला काठमाडौँको बजारमा सर्वाधिक चर्चित पत्रिका मानिन्थ्यो। त्यो हिन्दीमा दिइएको अन्तर्वार्ताको तिथिमिति सोध्ने हो भने हामीले अन्तर्वार्ता पाउन सक्ने सकल सम्भावना कम थियो। खैर, हामी पुग्यौँ हाम्रो सामल तामल सहित। सबनालाई विमानतलबाट लिएर आए अध्यक्ष भरतलाल र उपाध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले। यी दुवै नेपालमा पहिलोपटक हुन लागेको नेपाल चलचित्र महोत्सवका आयोजक थिए। सबना आजमी त्यति बेला चान्चुन कामका लागि नेपाल आएकी थिएनन्, यहाँ हुन लागेको पहिलो चलचित्र महोत्सवमा प्रमुख अतिथि भएर आएकी थिइन्। यो विक्रमाब्द 2041 सालको कुरा हो। त्यति बेला भर्खरै निजी क्षेत्रबाट चलचित्र बन्न सुरु भएको 3 वर्ष भएको थियो। सबनाको नेपाल भ्रमण पहिलो थिएन, दोस्रो थियो। पहिलोपटक नेपाल आगमन 13 वर्ष अघि इस्क इस्क इस्कका बेला भएको थियो, जसमा नायक थिए शेखर कपूर। शेखरसित उनको पहिलो प्रेम यहीँ पलाएको थियो। इस्क 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 नाम दिएको देवानन्दको यो फिल्म पनि चलेन र यिनीहरूको प्रेम प्रकरण पनि। लन्डनमा चार्टर्ड एकाउन्टेन्ट पढेर काम गरी बसेका शेखरलाई उनका मामा देवानन्दले सिनेमामा काम गर्न रुट्स बोलाएपछि सिएको धन्दा छोडेर हुर्दिएर मुम्बई आएका थिए। तेह्र वर्ष अघिको यो कथा सम्झिँदै गर्दा सबना सेतो प्यान्ट, प्याजी टी सर्ट र सेतो ज्याकेटमा अवतरण भइन् र कतै गइन् गाडीमा। 13 वर्षपछि काठमाडौँ आइपुगेकै साँझ सबना आजमीले चलचित्र पुरस्कार वितरण गर्दै प्रज्ञा प्रतिष्ठानको मञ्चमा भनेकी थिइन्, 13 वर्ष अघि जब म नेपाल आएकी थिएँ, 13 वर्षमा धेरै कुरा बदलिएछ। घरहरू उच्चा भएछन्, बाटोहरू साँगुरे छन्, तर नबदलेको एउटै कुरा रहेछ तपाईँहरूको ओठको आँसो। ताली ताली, त्यसपछि फेरि ताली, टर र ताली बजेको बजै सुनेर सबना चकित भइन्, धेरै बेरै स्तब्ध बने। तिनको त्यो भाषण सुन्दा नेपालका भयभरका कलाकार त्यहाँ उपस्थित थिए, नायक नायिका, गायक गायिका, चलचित्र निर्माता निर्देशक र हलवाला पनि। जाओ जी जा। नायक शिवश्रेष्ठले जीवनमा पहिलो पटक अटोग्राफ गरेको त्यो दिन नै उनले पुरस्कार पाएका थिए कान्छीका लागि, शर्मिला साले नायिकाका लागि र अरुणा लामाले पार्श्व गायिकाको लागि। तर नारायण गोपालले पुरस्कार पाए पनि लिन अस्वीकार गरेका थिए। सबनालाई हामीले बुझाएको प्रश्न ओके भयो भने मात्र उनले हामीलाई भोलि बिहान होटल एभरेस्टमा अन्तर्वार्ता दिने पक्का थियो। उनलाई पहिले प्रश्न सेन्सर गराउनुपर्छ भनेर आयोजक र उनका पिएले हामीलाई निरन्तर दबाब दिइरहेका थिए। 10 प्रश्नमा उनले 5 मात्रको उत्तर दिने भएन। स्थान तोकिएको थिएन होटल एभरेस्ट सेराटन वा अन्त कतै। सबना त्यति बेला चर्चित मात्र होइन, राष्ट्रिय सम्मानले विभूषित अभिनेत्री थिइन्। उनले भर्खरै क्यानाडामा एउटा बवाल उठाएकी थिइन्। केटी मान्छे डाक्टर हुन सक्छ भने, ड्राइभर हुन सक्छ भने किन एक्टर होइन? यो प्रश्न जल्दो बल्दो मात्र होइन, सान्दर्भिक नै थियो। उनको यो प्रस्तावपछि धेरै पुरस्कार दिने संस्थाले एक्टर एक्ट्रेस नभनिकन अब एक्टर नै भन्न थालेका थिए। यही प्रश्न उठाएका थिए हाम्रै पारिजातको उपन्यासमा 2022 सालमा शङ्कर लामिछानेले, स्रष्टाको लिङ्ग हुँदैन भनेर। भोलिपल्ट साँझ हामीलाई अचानक बोलावट भयो, सबैलाई अन्तर्वार्ता दिन राजी भइन् भनेर। होटल ब्लू स्टारमा त्यहीँ डिनर पार्टीमा हाम्रो हातमा प्रश्न कच्याकुच्चुक भएर फर्केको थियो, मानौ निमाविको विद्यार्थीको कपी कुनै शिक्षकले जाँच गरेर हेरे जस्तो, काटकोट र अन्डरलाइन मात्रै। हामी भर्याङ चढ्दै थियौँ, क्यामेरा, ब्याट्री, रेकर्डर यावत चिज सबै चेकअप गऱ्यौँ। लगभग विन विनमा थियौँ हामी। युद्ध विशेषज्ञ सन् यात्सुलाई सम्झे, युद्ध लड्नु अघि नै आधा जितिसक्नुपर्छ। जय हो भन्दै हलमा प्रवेश गऱ्यौँ। आकर्षक प्रिन्टेड कुर्तामा थिइन् हाम्रो विपक्षी दलकी नेता सबाना, प्रसिद्ध कवि सायर कफी र अभिनेत्री शौकत कफीकी एक्ली छोरी सबाना, भारतीय सिनेमाको नयाँ धारको आन्दोलनकी एक सूत्रधार। सलाम वालेकुम भन्ने बित्तिकै उनले जवाफमा वालेकुम सलाम भन्दै मलाई नै प्रत्युत्तर दिइन्। अर्को छेप्यास्ट छोडिहालिन्, यु आर दि क्वेस्चनर। मैले हाँस्दै भने, नट एक्ज्याक्टली म्याम, बट आई डिड, यु डोन्ट लाइक दि। मेरो कुरा हावाको हावामै हुँदै तिनले अर्को तोप छोडिन्, आई डोन्ट वान्ट टु बी भेरी पर्सनल बट इट काउन्ट्स। अब हामी टेबलको वारपार छौँ, म प्रश्नतिर, पुष्करलाल क्यामेराको लेन्सतिर, सबाना एक्सनमा। मैले पहिलो प्रश्न सोध्ने बित्तिकै उनले भनिन्, यो प्रश्न जरुरी छैन, कसले भनेको यो कुरो, अर्को प्रश्नमा जाउँ। म पहिल्यै क्लिन बोल्ड भएँ, धर्मर धर्मर। प्रश्न मैले फेरि मधुर स्वरमा दोहोऱ्याएँ, एउटा निर्देशकले चाह्यो भने एउटा कलाकारलाई बनाउन पनि सक्छ, बिगार्न पनि। उनले यसपालि जवाफ दिइन्, कुनै पनि निर्देशकले यस्तो गर्न सक्दैन, कसले भनेको यो कुरो। मैले उनको प्रश्नमा श्याम बेनेगलको रेफरेन्स दिएँ। उनले भनिन्, श्यामले यस्तो कुरा गर्नै सक्दैन। स्मरणीय कुरो के छ भने, सबनालाई बेनेगलले फिल्ममा ब्रेक दिएका थिए। दोस्रो प्रश्नमा उनी सहज भएर भनिन्, कुनै पनि पुरस्कारले न्याय गर्न सक्दैन, अलग अलग किसिमको भूमिका देखिएको कलाकार मध्ये कसलाई सर्वोत्कृष्ट भन्ने, के पागल र डाक्टरको भूमिका खेल्ने दुई कलाकारको तुलना हुन सक्छ? उनको यो उत्तरले मलाई मेरो कोर्टमा बल खेलाउने भरपूर मौका दियो। म सहज र सन्तुलित हुँदै थिएँ, सबना पनि। उनी प्लेटमा केही खाँदै पनि थिएन, आयोजक बेला बेलामा 10 अवतार शैलीको परिक्रमा पनि गर्दै थिए। यसपछिको प्रश्नको उत्तर कस्तो आउने हो थाहा नपाइकनै मैले आफ्नै घरकी दिदीलाई जस्तै गरी सहजै सोधेँ, एउटा कलाकारले अभिनय गर्दा आफ्नो जीवनको निजी अनुभवको पनि सहारा लिन्छ वा भनौँ, आफ्नो निजी अनुभव र अनुभूति उसको पुँजी हो। यस्तो अवस्थामा कसरी तपाईँले खेलेको अर्थ फिल्मकी पूजामाथि न्याय हुन सक्छ, जबकि तपाईँ वास्तविक जीवनमा दोस्रो पत्नी हुनुहुन्छ तर अर्थमा तपाईँले दोस्रो पत्नीको विरुद्ध लडाईँ लड्नु भएको छ। भरत मुनिका अनुसार अभिनयमा चाहिने नवरसमध्ये सबभन्दा शक्तिशाली रस रौद्र मानिन्छ। यसपालि सबनाका हावामा रौद्र रूप देखियो। तिनको हातबाट चम्चा र काँटा एकसाथ खस्यो। पुष्करले डरले क्यामेरा झोलामा थन्काए। म त आश्चर्यास्पद भएँ मेरो सबभन्दा प्रिय अभिनेत्रीको यो भयावह रूप र दशा देखेर। सबना जुरुक्क उठिन्। मैले तिनको कुर्ता र सलवारको आकर्षक वेशमा अब दुर्गा अवतार देखेँ। तिनले भनिन्, कसले भन्यो तपाईँलाई म कसैकी दोस्री पत्नी हो भनेर? कसले भन्यो? उनको हातबाट खसेको चम्चाको बदलामा अर्को चम्चा दिन वेटर आए। उनले त्यो पनि उत्याइदिन्। अलिअलि भकपकाउने मेरा मित्र पुष्करले मलाई डरले भने, भयो भयो जाउँ। म त अदालतको कटकरामा उभिए जस्तै भएँ। मानवताको हिसाबले पनि मैले सबनाजीलाई ठुलै अपमान गरेँ कि भनेर पछुताउन थालेँ। आयोजक सबैले मलाई घेरेर यता आउनुहोस् भनेर तानेर लगे। कसैले मलाई तैँले ठिक गरिस् भनेन। अन्तर्वार्ता पुरा हुन सकेन। अपुरो अन्तर्वार्ता बकेर म पार्टीमा केही नखाई बाहिर सडकमा आएँ। ठिक गरेँ कि गलत मलाई पनि थाहा भएन। प्रश्न त मैले एक दिन अघि नै बुझाएको थिएँ। तिनले सेन्सर गरेर ओके गरेकी थिइन्। मेरो मिहिनेत खेर गएकोमा चाहिँ मैले गरेको पनि ठिक थिएन भन्ने मलाई लाग्यो। मेरो इच्छा थियो नेपालको एउटा राम्रो सिने पत्रिकाका विश्व प्रसिद्ध एउटा अभिनेत्रीको अन्तर्वार्ता छापियोस् भन्ने। अन्तर्वार्ता त डस्टबिनमा गएको। भोलिपल्ट सबना पनि मुम्बई फर्किन्। एक किसिमले माफी माग्न मन थियो, त्यो पनि सम्भव सार्थक भएन। कसरी मलाई त्यहाँसम्म पुर्याउनै सकेन। उनी नेपाल आउँदा खुसी भएर जान सकिन भन्ने मलाई लाग्यो, तर उनी नेपाल आउँदा आफूसँग पढेका अभिनयी साथी रीताराज गुरुङ र टिका पारीलाई भेटेर खुब खुसी भएकी थिइन्। त्यो खुसी पनि मेरो कारणले नाश भयो भन्ने मलाई लागिरह्यो। पश्चाताप बाहेक मसित केही पनि रहेन। छ महिनापछि मुम्बईमा म सिनेमा सम्बन्धी अध्ययन गर्ने क्रममा सिनेनगरी मुम्बईमा थिएँ आफ्ना साथीसित। शेखर कपूरको मिस्टर इन्डिया र सागर सरितको बागडे पाणीमा सहाय परेर थाल ठटाइसकेको थिएँ। कहिलेकाहीँ सबनाजीको घर जुहु बीचको छेउमा जानकी कुटीर भएर हिँडिरहँदा उनलाई भेटेर माफी माग्न मन लाग्थ्यो, तर त्यो सम्भव थिएन। सबनाको माइतीघर अगाडि शशी कपूरको पृथ्वी थिएटर थियो। त्यहाँ नाटक हेर्नमा खुब गइरहन्थे। एक दिन गायक कुमार शाहले मेरो भलाइका लागि एउटा प्रस्ताव ल्याए। रङ्गकर्मी हो भने इप्टा ज्वाइन गर्नुहोस्, म तपाईँलाई सिफारिस गरिदिन्छु। कुमार शाह साइनो फिल्मबाट गायनमा प्रवेश गरेपछि कुमार कान्छा भए। म उनीसित पेइङ गेस्ट भएर बसेको थिएँ कलानगरमा। उनीको सिफारिसमा म र मेरा मित्र सोमनाथ इप्टा गयौँ। इप्टामा हामी बाहेक कलाकार मुरलीधर, गायक बीके साई, सुरेश विश्वकर्मा जस्ता नेपाली कलाकार आबद्ध थिए भने टिका पारीले कार्य समितिमा हुँदा यहाँ थर्काएर गइसकेका थिए। नेपालीको हैकम भएको यो ठाउँमा हुनु मेरो लागि आनन्दकर नै थियो। कुमारको सिफारिसमा म अघिल्लो 3 महिना रेड कार्डमा बसेँ। मुरलीधरलाई भारतीय मूलका मान्छेले पनि दाजु भन्थे। मुरली दाजुको बल बदौलतमा मैले ग्रीन कार्ड पाएँ। यसपछि मेरा एक बिहारी मित्र अखिल मिश्रले मलाई इप्टाको विशेष बैठकमा लिएर गए। मैले त्यहाँ दोस्रो पटक सबनाजीलाई देखेँ। अरूसित जिस्किरहेकी इत्रिरहेकी सबना आजमी। काठमाडौँमा देखेको भन्दा धेरै भिन्न। उनी अर्का कलाकार सुलभा आर्यको कपालमा सेतो कपाल टिप्दै थिए। अखिलको करबलले म सबानाजीका अखिलतिर उभिन पुगेँ। अखिलले मेरो परिचय दिँदै भने, दिदी ये प्रकाश है, नेपाल से आए, हमारा एक्टिभ मेम्बर। म धर्मसङ्कटमा थिएँ। मेरो पुरानो परिचय दिउँ कि नदिउँ? जीवनमा सयौँ हजारौँ ठाउँमा लाखौँ लाख अन्तर्वार्ता दिइसकेकी सबनाले मलाई के याद गरेकी होलिन् र? सम्भवतः यही थियो सान्त्वनाको उपाय। म ढुक्क भएँ। उनले त्यो प्रिन्टेड कुर्ता लगाएको भए मेरो सातो पोतो जान्थ्यो होला। तर त्यो दिन उनले सेतो कुर्ता र जिन्स प्यान्ट लगाएकी थिइन्, जसलाई उनीहरू इट्टा युनिफर्म भन्थे। यस्तै सोच्दै म ठिक उनको अगाडि यसरी उभिएँ जसरी नौ कक्षामा दुईपटक फेल भएको विद्यार्थी आठ कक्षामा झारिँदा हेडसरको अगाडि चुपचाप उभिन्छन्। यिनलाई पनि मैले पहिले नभेटे जस्तो गरेर हाँस्दै भने, नाइस टु मिट यु दिदी। उनलाई इप्टामा प्रायः सबैले दिदी नै भन्थे र मैले पनि भने। इप्टामा उनको परिवारका प्रायः सबै सदस्य थिए, उनका बाबुआमा र भाइ, बाबा आजमी अनि उनका फुपू र मामाका परिवार, अनि उनका आफन्तजन जावेद सिद्दिकी, लुब्ना, सुल्बा आदि। भेट लाभदायी नै भयो। मैले कुमारलाई सुनाएँ, उसले अलि पत्याएन। कुमारको आंशिक कुरामा मलाई विश्वास लाग्थ्यो। उसले मुम्बईलाई धेरै किसिमले चिनेको छ, अनेकानेक तरहमा। मुम्बईमा नेपालीको दुईटा सीमान्त छ। नेपालका नेपालीलाई दार्जिलिङतिरका नेपालीले छयत्तरे जस्तै बनाउँथे। यी दुवै भेगमा कुमारको मिलन बिन्दु बलियो थियो। त्यति बेला दार्जिलिङमा चलेको गोर्खाल्यान्डको आन्दोलनले गर्दा धेरै दार्जिलिङवासी त्यहीँ भेटिन्थे। एक दिन इप्टाको रिहर्सल सकेर फर्किँदा सबना आजमी चढेकै गाडीमा म परेँ, पछिल्लो सिटमा। उनले अघिल्लो सिटबाट फर्केर मलाई सोधिन्, जर्नलिस्ट साहब, सब खैरियत? प्रश्नले म तरङ्गित भएँ। गाडी हल्लिएको हल्लिए भयो। होटल ब्लु स्टारमा भेटिएकी रातो प्रिन्टेड कुर्ता लगाएकी सबनासित साक्षात्करण भइगयो। मलाई भोलि नै मुम्बई छोडौँ जस्तो भयो। तर तिनले थप्दै भनिन्, रिहर्सल अच्छा हो र आएन? आप बामन के नाटकमै हो कि नै? बामन त्यति बेला इप्टामा राजदर्शन नाटक गर्न आएका थिए। अन्य केही नेपालीले बामन केन्द्रको बेहोराले गर्दा मन छोडेका थिए। त्यसो त इप्टामा पैसाको अभाव भयो कि सबनाको बुबाले लेखेको नाटक आखिरी समा र सर्वेश्वर दयाल सक्सेनाको नाटक बकरी भइरहन्थ्यो। बकरी मञ्चन गर्नलाई गायक अभिनेता मुरलीधर नभई हुँदैनथ्यो। उनी गाउन पनि सक्ने र अभिनय पनि गर्न सक्ने दुवै प्रतिभा भएका क्षमतावान कलाकार थिए। बकरीको मञ्चनको लामो इतिहास बनिसकेको थियो। त्यसलाई ब्रेक गर्न राष्ट्रिय नाट्य विद्यालयबाट आएका बामन केन्द्रको नयाँ नाटक हुनेवाला थियो। म पनि थिएँ त्यसमा। इप्टाको दोस्रो बैठकमा एकपटक फेरि म सबानाको समूहमा परेँ। मैले त्यति बेला एकपटक मन खोलेर काठमाडौँमा भएको त्यो अन्तर्वार्ताप्रति क्षमा माग्न चाहेँ। उनले अत्यन्त सहजताका साथ भनिन्, त्यो समय हो, हुन्छ त्यस्तो। मेरो पनि त्यो बेला सही हालत थिएन। जावेदसितको मेरो सम्बन्धको कारणले परिवारमा सबै विरोधी थिए। मैले बुबालाई सोधेँ कि जावेद ठिक मान्छे होइन नि त अब्बा? मेरो बुबाले के भने थाहा छ प्रकाश? तुम भी ठिक हो, जावेद भी ठिक है, बराल तुम्हारा हालत ठिक नहीं है। म त्यस्तो अवस्थामा काठमाडौँ आएकी थिएँ। सायद त्यही फ्रस्ट्रेसनको रूप थियो त्यो। सबना आफ्ना कवि पितालाई खुब माया गर्थिन्। उनले लेख्ने महँगो कलम मो ब्लो र उनले लाउने मुसायरी पोसाकको व्यापक प्रशंसक थिइन् उनी। अनि किन तपाईँले त्यो प्रश्न पास गर्नुभयो त? मैले सोधेँ। सबै कलाकारको जीवनमा यस्तो हालत आउँदो रहेछ जस्तो लाग्यो। मैले बारम्बार आफ्नो त्यो प्रश्नको निम्ति आफूलाई पचासौँ पटक फेरि धिक्कारेँ। त्यो प्रश्न सोधेर म कति नै ठुलो पत्रकार हुन्थेँ वा मलाई कतिले नै चिन्थे होला, यस्तै सोचेर मैले आफूलाई फेरि सरापिरहेँ। केही वर्ष अघि सबना पर्वतीय फिल्म महोत्सवका लागि प्रमुख अतिथि भएर काठमाडौँ आएन। बेलुका मन्त्री लगायत धेरैलाई आयोजकले एलमाया केन्द्रमा रात्रि भोजमा बोलाएका थिए। म गायक सङ्गीतकार शैलेश सिंहसित पुगेको थिएँ। शैलेशले प्रेमपूर्वक आफ्नो अटोग्राफसहित सबनाजीलाई सन्धि सिडी उपहार दिए। सस्नेह ग्रहण गरिन् र फोटो खिचिन्। हामीसँगै उभिएकी सपना मल्ल प्रधानको साडी छोएर प्रतिक्रिया दिइन्, यो ढाकाको टन्का साडी होइन? सपनाले दङ्ग परेर जवाफ दिइन्, हो, म यो घरमा धुँदिनँ, धुन पनि कलकत्ता नै पठाउँछु। त्यही बेला आयोजक मध्येकी एक कनक दीक्षितकी पत्नी शान्ताजीले सबनासित फोटो खिच्नका निम्ति एक हुल मान्छे लिएर आए र प्रस्ताव राखिन्, अद्भुत। सबना एक्कासी खानाको थाल भुइँमा राखेर फर्किन्, प्लिज नो मोर फोटो सेसन। शान्ता माफ माग्न खोज्दै थिइन्। सबना खानै नखाई त्यहाँबाट गाडी लिएर हिँडिन्। फेरि एउटा रूप देखेँ मैले, कलाकारको जीवनमा यस्तो भइरहँदो रहेछ सायद। सबना सपनाजीले मैले जे जस्तो र जुन रूपमा देखे पनि पहिलोपटक अर्थ फिल्ममा खेर्दा कुलभूषण खरभन्दा र स्मिता पाटिलसँगै आएको पार्टीमा बोलेको संवाद सधैँ सम्झिन्छु। स्त्रीले हरेक रूप धारण गर्नुपर्छ, आमाको, दिदीको, बहिनीको, छोरीको, तर कहिलेकाहीँ लोग्नेसित बिछ्यानमा रण्डीको रूप धारण गर्नुपर्छ। अर्थ फिल्मको यो संवादले सपनालाई राष्ट्रिय पुरस्कार दिलायो, तर मेरो आँखामा सपनाको त्यो रौद्र चेहरा अनायास आइपुग्छ जब यो संवाद मेरो कानमा गुन्जिन्छ। श्रुति सम्वेकमा अहिले हामीले सुनेको गद्यको शीर्षक थियो सपना अवतार। यसलाई हामीले प्रकाश साइमीको पुस्तक काठमाडौँ सेल्फीबाट लिएका थियौं। विगत 3 हप्तादेखि हामी काठमाडौँ सेल्फीको वाचन सुनिरहेका थियौं। आजको मंगलबारदेखि हामीले काठमाडौँ सेल्फीका गद्यहरू अब सुनाउन पूरा गर्यौं। यसभित्र अरू थुप्रै गद्यहरू छन्, तपाईँ पुस्तक लिएर पढ्न सक्नुहुन्छ। हवस् त, हाम्रो कार्यक्रम आजलाई अब सकिन्छ। अर्को साता अर्को कुनै गद्य लिएर आउनेछौँ। त्यसअघि शुक्रबार नयाँ उपन्यास वाचन हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौ। नमस्कार, शुभरात्रि। Yeah.